नमस्ते, स्पिक माई ल्याङ्ग्वेज कार्यक्रममा तपाईँलाई स्वागत छ। यो कार्यक्रममा असक्तताका साथ राम्रो जीवन बिताइरहेको र सांस्कृतिक रूपमा विविध समुदायका व्यक्तिहरूको बारेमा कुरा गर्नेछौँ। मेरो नाम सुदिना घिमिरे हो। म मल्टिकल्चरल काउन्सिल तास्मानियाको लागि काम गर्छु। हाम्रो अन्तर्वार्तामा सांस्कृतिक रूपमा विविध समुदायहरूबाट असक्तता भएका व्यक्तिहरू जहाँ भए पनि राम्रोसँग बाँच्नका लागि व्यक्तिगत सिप र सामुदायिक स्रोतको कसरी प्रयोग गरिरहेका छन् भन्ने बारेमा केही नयाँ कुरा सिक्न सकिन्छ। साथै यस कार्यक्रममा असक्तता भएका व्यक्तिहरूले उनीहरूको वास्तविक कथाहरू, सुझावहरू र विचारहरू मार्फत पहुँचयोग्य ठाउँहरू, कार्यक्रम र अवसरको बारेमा पनि आफ्नो कथा सुनाउने छन्। आज हाम्रो अतिथि श्री मार्क प्याट्रिक हुनुहुन्छ। उहाँ द अस्ट्रेलियन सेन्टर फर डिजेबिलिटी ल एसिडिएलका प्रमुख वकिल हुनुहुन्छ। मार्कले एसिडिएलले के गर्छ भन्ने जानकारी प्रदान गर्दै हुनुहुन्छ, जुन अस्ट्रेलिया वरपरका धेरै असक्तता भएका व्यक्तिहरूलाई उपयोगी हुनेछ। यदि तपाईँ एनएसडब्ल्यू बाहिर हुनुहुन्छ भने पनि हामी तपाईँसँग तपाईँको स्थानीय क्षेत्रमा समान सेवा कसरी फेला पार्न सक्नुहुन्छ भन्ने बारे जानकारी साझा गर्नेछौँ। मार्कले अङ्ग्रेजी बोल्दै गर्दा उहाँका प्रतिक्रियाहरू अनुवाद गरिएका छन् र म आजको अन्तर्वार्तामा मार्कको प्रतिनिधित्व गर्नेछु। अब कुराकानी सुरु गरौँ।
मार्क, तपाईँ आफ्नो र आफ्नो भूमिकाको जानकारी दिन सक्नुहुन्छ?
नमस्कार, म द अस्ट्रेलियन सेन्टर फर डिजेबिलिटी लको प्रमुख वकिल मार्क प्याट्रिक हुँ र मैले 7 वर्षदेखि त्यो भूमिकामा काम गरेको छु। म असक्तता भेदभावमा काम गर्ने 6 जना वकिलहरूको टोलीको निरीक्षण गर्छु। सामुदायिक कानुनी केन्द्रहरू गैर सरकारी संस्थाहरू हुन् जसले मानिसहरू र समुदायहरूलाई निशुल्क कानुनी सेवाहरू प्रदान गर्दछ। सामुदायिक कानुनी केन्द्रहरूले विशेष गरी आर्थिक कठिनाई भोगिरहेका वा भेदभावमा परेका मानिसहरूलाई मद्दत गर्छन्। हाम्रो सेवा राज्यव्यापी छ, सम्पूर्ण एनएसडब्ल्यूलाई समेट्छ। यदि तपाईँलाई आवश्यक छ भने हामी अस्ट्रेलियाभर हाम्रो सञ्जालमा मानिसहरूलाई सिफारिस गर्न सक्छौँ।
राज्यभरका मानिसहरूले तपाईँको सेवामा पहुँच पाउनु राम्रो कुरा हो। त्यसो भए असक्तता भेदभावको बारेमा कुरा गरौँ, यो ठुलो विषय हो।
यो धेरै ठुलो विषय हो। पहिलो, यो जान्न महत्त्वपूर्ण छ कि अस्ट्रेलियामा भेदभाव कानुनका 2 तहहरू छन्। एउटा हो राष्ट्रमण्डल कानुन, जसले सम्पूर्ण देशलाई समेट्छ। अर्को राज्य र क्षेत्रीय कानुन हो। प्रत्येक राज्य क्षेत्रको आफ्नै असक्तता भेदभाव कानुन छ। एनएसडब्ल्यूमा यो भेदभाव विरोधी ऐन हो। राष्ट्रमण्डल र राज्यको भेदभाव विरोधी कानुनहरू बीच केही भिन्नताहरू छन्। आज म श्रोताहरूलाई राज्य र सङ्घीय कानुन बीचको भिन्नताहरूको विस्तृत विवरणमा नगइकन असक्तता भेदभावको सामान्य सिद्धान्तहरूको बारेमा बताउनेछु।
के यी सामान्य सिद्धान्तहरूले हाम्रा श्रोताहरूलाई मद्दत चाहिन्छ कि भनेर निर्णय गर्न पर्याप्त जानकारी दिन्छ?
हो, तर सबैभन्दा महत्त्वपूर्ण कुरा श्रोताहरू सबैका लागि सामुदायिक कानुनी केन्द्रका कर्मचारीहरू तपाईँलाई मद्दत गर्न यहाँ छन्। यदि केही भएको छ र तपाईँलाई तपाईँको असक्तताको आधारमा भेदभाव गरिएको छ, कृपया हामीलाई 1800-800-708 सम्पर्क गर्नुहोस्।
यदि कसैले सम्पर्क गर्छ भने तिनीहरूले एसिडिएलमा कुन सेवाहरू प्राप्त गर्न सक्छन्?
द अस्ट्रेलियन सेन्टर फर डिसेबिलिटी लले धेरै प्रकारका सेवाहरू प्रदान गर्दछन्। पहिलो सबैभन्दा महत्त्वपूर्ण सेवा हो कानुनी सहायता। एसिडिएलले मुद्दाको आधारमा विभिन्न तरिकाले कानुनी सहायता प्रदान गर्दछ। उदाहरणका लागि, यो कुनै विशेष मुद्दाको बारेमा कानुनी सल्लाह हुन सक्छ र मानिसहरूले 1800-800-708 निशुल्क सल्लाह सम्पर्कमा सम्पर्क गर्न सक्छन्। यदि तिनीहरूसँग कानुनी प्रश्न छ भने यो लिखित पत्र हुन सक्छ अथवा कसैको लागि हुन सक्छ। यसले फारम भर्न मद्दत पनि गर्न सक्छ वा यसले औपचारिक मध्यस्थता अथवा अदालतको सुनवाईमा कसैको प्रतिनिधित्व पनि गर्न सक्छ। र यदि हामीले तपाईँलाई तपाईँको विशेष समस्याको लागि मद्दत गर्न सक्दैनौँ भने हामी तपाईँलाई ती सेवाहरूमा पठाउनेछौँ जसले गर्न सक्छन्। हामीले प्रस्ताव गर्ने अर्को महत्त्वपूर्ण सेवा भनेको निशुल्क सामुदायिक कानुनी शिक्षा हो, जुन हामीले एनएसडब्ल्यूमा प्रदान गर्छौँ, जो धेरै हदसम्म हामीले अहिले गरिरहेको जस्तो हो तर थप विवरण सहित। हामीले सामुदायिक शिक्षा धेरै फरक सेटिङहरूमा र विभिन्न विषयहरूमा प्रदान गर्दछौँ। हामीले प्रदान गर्ने सबैभन्दा लोकप्रिय प्रशिक्षण हो असक्तता भेदभाव बुझ्ने र आफ्नो कानुनी अधिकारहरू जान्ने, तर हामी समुदायको आवश्यकता पूरा गर्न तालिम विकास गर्न सक्छौँ। शिक्षा यस कामको एक महत्त्वपूर्ण क्षेत्र हो। एसिडिएलले लर्निङ टुगेदर नामक निशुल्क स्रोत विकास गरेको छ। लर्निङ टुगेदरले परिवारहरूलाई शिक्षा प्रणालीमा उनीहरूको अधिकार बुझ्न मद्दत गर्छ र यो एसिडिएल वेबसाइटमा उपलब्ध छ। परिवार, विद्यार्थी र सहयोगीहरूले कसरी शिक्षामा उनीहरूको अधिकारको लागि अझ राम्रोसँग वकालत गर्न सक्छन् भनेर देखाउन हामीले यस टुलकिटमा प्रशिक्षण पनि प्रदान गर्दैछौँ।
यो धेरै राम्रो। समुदायको लागि कानुनी शिक्षा हुनु महत्त्वपूर्ण छ ताकि उनीहरूले आफ्नो अधिकार जान्न सकुन्। त्यसो भए कानुनले असक्तता भएका व्यक्तिहरूलाई कसरी सहायता गर्न सक्छ?
सर्वप्रथम कानुनले असक्ततालाई कसरी परिभाषित गर्छ भनेर छलफल गरौँ, किनकि जब तपाईँलाई असक्तता भन्नुहुन्छ मानिसहरूले सामान्यतया शारीरिक अपाङ्गताको बारेमा सोच्छन् र सामान्यतया तपाईँको जीवनभरि रहने कुरा हो भनी सोच्छन्। उदाहरणका लागि मानिसहरूले व्हीलचेयरमा बस्ने कसैलाई वा अन्धो व्यक्तिको बारेमा सोच्न सक्छन्, तर असक्तता शब्द योभन्दा धेरै फराकिलो छ। धेरै असक्तताहरू बाहिरी व्यक्तिलाई स्पष्ट वा देखिने हुँदैनन्। उदाहरणका लागि असक्तताले मनोसामाजिक अवस्थाहरू समावेश गर्दछ, जस्तै उत्तर आघात, तनाव विकार, सिजोफ्रेनिया र लत। यसमा डिसलेक्सिया वा अटिजम स्पेक्ट्रम डिसअर्डर, सिकाई गडबडी र एडिएचडी जस्ता बौद्धिक वा संज्ञानात्मक असक्तताहरू समावेश छन्। असक्तताहरू संवेदी हुन सक्छन्, उदाहरणका लागि दृष्टि वा श्रवण कमजोरी। तिनीहरूमा छारे रोग र मल्टिपल स्क्लेरोसिस जस्ता स्नायु न्युरोलोजिकल अवस्थाहरू पनि समावेश छन्। तपाईँले देख्न सक्नुहुन्छ मानिसहरूले धेरै फरक तरिकाले असक्तता अनुभव गर्छन्। असक्तता अल्पकालीन वा आजीवन हुन सक्छ। धेरै मानिसहरू एकभन्दा बढी असक्ततासँग बाँचिरहेका छन्। असक्तता भएका व्यक्तिहरू हाम्रो समुदायमा सबैभन्दा बेफाइदा भएका व्यक्तिहरू हुन्। असक्तता भएका धेरै व्यक्तिहरूले कलङ्कका कारण उच्च स्तरको भेदभाव, हिंसा, दुर्व्यवहार, उपेक्षा र अन्य दुर्व्यवहारको अनुभव गर्छन्।
असक्तता भेदभाव बारे कानुनले के भन्छ?
कानुनले कुनै पनि संस्था वा सेवा प्रदायकले असक्तताको कारणले कसैलाई भेदभाव वा अनुचित व्यवहार गर्न सक्दैन भनी बताउँछ। सामान्यतया असक्तता भएका व्यक्तिहरूलाई अरू सबै जस्तै समान अधिकारहरू छन्। तिनीहरूसँग समान विकल्प हुनुपर्छ र असक्तता नभएको व्यक्तिले जस्तै आफ्नो जीवनमा नियन्त्रण गर्न सक्षम हुनुपर्छ। त्यसो भए हामीले पहिले छलफल गरेका उदाहरणहरूको आधारमा असक्तता कानुनले आजीवन अपाङ्गता भएका व्यक्तिहरूलाई सुरक्षा दिन्छ। यसले खुट्टा भाँचिएको वा बिमारी जस्ता अल्पकालीन असक्षमताका कारण भेदभाव गरेको वा नराम्रो व्यवहार गरेको व्यक्ति पनि समावेश गर्दछ। अशक्तता कानुनले विगतमा अशक्तताका कारण भेदभाव भएको व्यक्तिलाई पनि सुरक्षा दिन्छ। संस्था वा सेवा प्रदायकको लागि तपाईँलाई फरक व्यवहार गर्नु गैर कानुनी छ किनभने तिनीहरू सोच्छन् कि भविष्यमा तपाईँलाई अशक्तता हुन सक्छ।
के यो सबैको लागि लागू हुन्छ? तिनीहरूको अवस्था जे भए पनि, उदाहरणको लागि यदि तपाईँको अशक्तताको कारणले छिमेकीले तपाईँलाई एक नामले बोलाउँछ भने के हुन्छ?
भेदभाव कानुनले सार्वजनिक जीवनका निश्चित क्षेत्रहरूमा मानिसहरूलाई सुरक्षा दिन्छ। म मुख्य क्षेत्रहरू प्रकाश पार्नेछु। सर्वप्रथम एसिडिएल मामिलाहरू मध्ये धेरै कार्यस्थलसँग सम्बन्धित छ। अशक्तता भएका व्यक्तिहरूलाई कार्यस्थलमा थप छनौट र नियन्त्रण होस् भन्ने हेतु सहायता गर्नको लागि कानुन छ। दोस्रो, शिक्षा। अशक्तता भेदभाव कानुनद्वारा सुरक्षित गरिएको एक क्षेत्र हो। एसिडिएल मुद्दाहरू लगभग 30% शिक्षासँग सम्बन्धित छ। म एउटा मुद्दाको उदाहरण दिँदैछु। एक विद्यार्थीको एक यस्तो अवस्था थियो जसले उसको हस्तलेखनको गुणस्तरलाई असर गर्थ्यो। विद्यालयले केही समायोजनहरू प्रस्ताव गरेको थियो तर उनकी आमा उसको आवश्यकता अनुसार उपयुक्त नभएको महसुस गर्नुभयो। एकजना शिक्षकले विद्यार्थीको हस्तलेखनलाई लिएर असभ्य टिप्पणी पनि गरेका थिए। एसिडिएलले विद्यार्थी र उनको परिवारलाई सघन मुद्दा सेवाहरू प्रदान गर्दै परिवारलाई राम्रो कानुनी सल्लाह, विद्यालयलाई कानुनी वकालत गर्ने पत्रहरू र मेलमिलाप सम्मेलनमा प्रतिनिधित्व गर्न सहयोग गर्यो। एसिडिएलले अशक्तता उत्पीडन समावेश गर्नको लागि उजुरीलाई परिमार्जन गर्न सफलतापूर्वक वकालत गर्यो, जसले गर्दा शिक्षकद्वारा खेद प्रकट गर्ने बयान दिने प्रस्तावसम्म बन्ने अवस्था निम्तायो। यस वकालतको परिणामस्वरूप विद्यालय र कक्षा कोठाको संस्कृति थप सम्मानजनक र समावेशी भयो। विद्यार्थीको व्यक्तिगत आवश्यकताहरूलाई पनि राम्रोसँग सहायता गरिएको थियो। भेदभाव कानुनले समेटेको अर्को क्षेत्र हो सामान, सेवा र सुविधाहरूको प्रावधान। उदाहरणका लागि पसल किनमेल केन्द्र, स्वास्थ्य केन्द्र, अस्पताल, शैक्षिक संस्था, सामुदायिक र छिमेकी केन्द्रहरू यी केही उदाहरण मात्र हुन्। वास्तवमा सार्वजनिक स्थानहरूका सबै पहुँच सुरक्षित छ। सार्वजनिक स्थानहरूमा भौतिक पहुँच एक वास्तविक मुद्दा हो जहाँ एसिडिएलले ग्राहकहरूलाई मद्दत गरेको छ। उदाहरणका लागि भर्खरै पाकिस्तानबाट आएका एक ग्राहकले क्याड्रिप्लेजिया भएको कारण घुम्नको लागि बिजुली व्हीलचेयर प्रयोग गर्छन्। यो ग्राहकले हाम्रो स्थानीय कसाईबाट महिनामा एकपटक मासु किन्ने गर्थे तर प्रवेशद्वारको एक खुड्किलाको कारण उनी काउन्टरमा पुग्न सकेनन्। उनलाई सहयोग गर्नका लागि कर्मचारीको ध्यान आकर्षण गराउने क्रममा लामो समयसम्म पर्खाएर बाहिरै छाडिएको थियो। हाम्रो सेवाले ग्राहकलाई मद्दत गर्न सम्भावित परिणामहरूको बारेमा कसाईसँग वार्ता गर्यो र केही छलफलपछि कसाईले अस्थायी ऱ्याम्प विकल्पहरू हेर्न सहमत भए। ग्राहक सँग अब कसाईमा पहुँच्छ र उसले आफ्नो बारम्बार भ्रमण गर्ने पसलबाट बहिष्कार गरिएको छैन। खेलकुद पनि एक संरक्षित क्षेत्र हो। संघीय भेदभाव कानुन अन्तर्गत कसैलाई उनीहरूको अशक्तताको कारण खेलकुद गतिविधिबाट बहिष्कृत गर्नु गैर कानुनी छ। अशक्तता भएका व्यक्तिले खेलकुद गतिविधि गर्न आवश्यक कुनै पनि कार्यहरू गर्न उचित रूपमा सक्षम नहुनु अपवाद हो। छिमेकीले तपाईँलाई एक नामले बोलाएको उदाहरणमा फर्किँदा यस अवस्थामा भेदभाव कानुनहरू लागू हुँदैनन्। किनभने यो व्यक्तिहरू बीचको निजी मामिला हो र भेदभाव कानुनद्वारा सुरक्षित सार्वजनिक जीवनको क्षेत्र होइन।
यो जान्न राम्रो छ। हाम्रा कानुनी अधिकारहरू बुझ्ने र प्रयोग गर्नाले निश्चित रूपमा हामीलाई अधिक आत्मविश्वासका साथ बाँच्न सक्षम बनाउँछ। के सबै यी कानुन अन्तर्गत सुरक्षित छ?
बिल्कुल। अशक्तता भेदभाव कानुनले एक व्यक्तिलाई उसको अशक्तताको कारणले अर्को व्यक्तिभन्दा कम अनुकूल व्यवहार गर्न सकिँदैन भन्ने बताउँछ। यसले अशक्तता भएका अस्थायी भिसा धारकहरूलाई त्यसरी नै सुरक्षा गर्छ जसरी यसले स्थायी बासिन्दा र अशक्तता भएका नागरिकहरूलाई सुरक्षा दिन्छ। मुद्दाको आधारमा त्यहाँ अन्य कुराहरू विचार गर्न सकिन्छ, तर मुख्य रूपमा अस्थायी भिसा धारकहरूलाई अशक्तता भेदभाव कानुन अन्तर्गत कभर गरिएको छ।
हामी लगभग समय सकिएको छ। के त्यहाँ कुनै मुख्य सन्देशहरू छन् जुन तपाईँ हाम्रा श्रोताहरूलाई दिन चाहनुहुन्छ?
हो, म सबैलाई यी विचारहरू छोड्न चाहन्छु। तपाईँलाई अशक्तता, बहुअपाङ्गता वा कुनै अपाङ्गता नभए पनि आफ्नो जीवनलाई आफ्नो तरिकाले बाँच्न पाउनु सबैको अधिकार हो। यो सधैँ यसरी भएको छैन। धेरै अशक्तता भएका व्यक्तिहरूलाई उनीहरूको अशक्तताको कारणले फरक व्यवहार गरिएको छ र कानुनले यो गलत हो भन्छ। हामीसँग मानिसहरूलाई सहायता गर्न कानुन हुनु राम्रो कुरा हो, तर वकिललाई संलग्न गराउनु अघि समस्याहरू समाधान गर्ने प्रयास गर्नु पनि महत्त्वपूर्ण छ। यही कारणले गर्दा यो सामुदायिक शिक्षा एसिडिएलले गर्ने कामको महत्त्वपूर्ण भाग हो। हामी मानिसहरूलाई आफ्ना अधिकारहरू जानोस् भन्ने चाहन्छौँ, ताकि तिनीहरूले निष्पक्ष व्यवहार गर्न सकुन् र आफ्नो पक्षमा बोल्न सकुन्। यदि तपाईँ निश्चित हुनुहुन्न कि तपाईँले भेदभावको अनुभव गर्नुभएको छ भने समर्थन र सहयोगको लागि एसिडिएललाई सम्पर्क गर्नुहोस्। हामी योग्य वकिलहरू हौँ जो कुनै समस्यालाई सम्बोधन गरेर अथवा तपाईँलाई उपयुक्त सेवामा पठाएर तपाईँलाई मद्दत गर्नको लागि त्यहाँ छौँ। अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको जीवनयापनमा सहयोग गर्ने जिम्मेवारी हामी सबैको हो। अन्तमा, त्यहाँ कुनै पनि प्रश्नहरू धेरै सानो वा महत्त्वहीन हुँदैनन्। यदि तपाईँ वा तपाईँको ख्याल गर्ने व्यक्तिले तपाईँलाई भेदभाव हुन सक्ने केही अनुभव गरेको छ भने 1800-807-08 द अस्ट्रेलियन सेन्टर फर डिसेबिलिटी ल का कर्मचारीहरूसँग यस मामिलाको बारेमा छलफल गर्नुहोस्। यदि तपाईँ एनएसडब्ल्यू बाहिर बस्नुहुन्छ भने हामी तपाईँलाई तपाईँकै आफ्नो क्षेत्रमा यस्तै समान सेवा प्रदान गर्ने ठाउँहरूमा पठाउन सक्छौँ।
तपाईँले हाम्रो रेकर्डिङ मन पराउनु भयो भने कृपया हाम्रो वेबसाइट www.speakmylanguage.com.au थप जानकारी लिन सक्नुहुन्छ। स्पिक माई ल्याङ्ग्वेज कार्यक्रमको बारेमा अरूलाई पनि भन्न सक्नुहुनेछ। साथै हामीलाई फेसबुक, ट्विटर, इन्स्टाग्राम वा लिङ्कडिनमा पनि हेर्न सक्नुहुनेछ। हामीलाई यस्तो किसिमको वार्तालाप अस्ट्रेलिया र सायद संसारभरि नै जारी राख्न मद्दत गर्नुहोस्। तास्मानियामा स्पिक माई ल्याङ्ग्वेज कार्यक्रम सञ्चालन गरेकोमा मल्टिकल्चरल काउन्सिल तास्मानिया गर्व गर्दछ। स्पिक माई ल्याङ्ग्वेज कार्यक्रम डिपार्टमेन्ट अफ सोसियल सर्भिसेसको आर्थिक सहयोगमा अस्ट्रेलियाभर सञ्चालित छ भने अन्य राज्य र क्षेत्रमा पनि एथनिक एन्ड मल्टिकल्चरल कम्युनिटिज काउन्सिल र मल्टिकल्चरल काउन्सिल्सको बिचको साझेदारीमा अस्ट्रेलियाभर सञ्चालित छ। हाम्रो राष्ट्रिय प्रसारण सेवाहरू SBS र NEMBC हो। धन्यवाद।